आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन। जय मसीह अनि नमस्कार। श्रोता मित्र, आज हामी बाइबल अध्ययन पहिलो राजा 13 र 14 अध्यायबाट देख्न गइरहेका छौं। मित्र, अघिल्लो दिनमा हामीले देख्यौं कि सुलेमानको भयानक पापको कारण परमेश्वर तिनीसँग रिसाउनुभयो र उहाँले तिनीबाट राज्य टुक्रा गर्ने प्रण गर्नुभयो। तर उसको शासनकालमा चाहिँ होइन, कारण राजा दाउदको निम्ति, तर उसको छोराको शासनपछि, अनि त्यो वास्तवमा पूरा भएको हामी देख्छौ। सुलेमानको महान भवन निर्माण योजना अति नै खर्चेलु थियो, थुप्रै पैसा लागेको थियो, र त्यो पैसा कहाँबाट पाउने भन्दा जनताहरूबाट भारी कर उठाएर। अनि सुलेमानको मृत्युपछि उसको छोरा रहबम राजा भए र दुखी पीड़ित जनताहरू रहबम कहाँ कर वा ट्याक्स घटाइदिनुहोस् भनी माग गर्न आए। अनि यसको निम्ति रहबमले 3 दिन समय मागे र रहबमले यस कुराको छलफलको निम्ति आफ्नो पिताका बुद्धिमान अनुभवी सल्लाहकारहरू कहाँ सल्लाह माग्न गए। उनीहरूले उसलाई असल सल्लाह दिए, तर उसले त्यो सल्लाहको पछ्याएनन्, मानेनन्। अनि आफूसँगै हुर्किएका जवान भारदारहरूसँग सल्लाह मागे र उनीहरूले त्यस्तो सल्लाह दिए जुनले महान विद्रोहको सृजना गर्ने थियो। अनि उसले तिनीहरूको सल्लाह माने र जनताहरूलाई भने कर घटाइदिने होइन, तर झन धेरै लाद्ने, झन कठोर बन्ने। जब यो कुरा इसरायलका 10 कुलका मानिसहरूले सुने, तिनीहरू रिसाए र यरोबामलाई विद्रोहमा साथ दिए। अनि यो नै करबाट मुक्त हुने उपाय थियो। यरोबामले राज्यलाई टुक्रा गरेर 10 कुलहरूमाथि आफू राजा बने, उत्तरी राज्य इसरायलको राजा बने। 2 कुलहरू चाहिँ दक्षिणी राज्य यहुदामा रह्यो र रहबम त्यसको राज्य बन्यो। यरोबामले दान र बेतलेममा एउटा एउटा सुनको बाछाको प्रतिमा खड़ा गरे, ताकि इसरायलहरू पूजा गर्न दक्षिणमा रहेको यरूशलेमको मन्दिरमा जान आवश्यक पर्दैन वा नजाओस्। यही मनसायले उसले यी 2 स्थानमा 2 प्रतिमाहरू स्थापन गरे, ताकि तिनीहरूको मन फेरि बदलेर दक्षिणी राज्यको राजातिर नजाओस्। अब पहिलो राजा 13 अध्यायमा हामी देख्छौ यरोबामको झुट्टा वेदीको विरूद्धमा परमेश्वरको दण्ड र परमेश्वरको अगमवक्ताको अनौठो घटना, जसलाई अर्को अगमवक्ताद्वारा धोक्का दिए। मित्र, अहिले राष्ट्र 2 विभाजनमा वर्गीकृत भएको छ, विभाजन भएको छ, विभक्त भएको छ, र यरोबामले 10 कुलहरू लिएर राज्य स्थापित गरे, उत्तरी राज्य इसरायल। यता रहबम एक व्यक्ति थिए जससँग उसको पिता सुलेमानको जस्तो बुद्धि, ज्ञान र राजनीतिक थिएन, तर सुलेमान नै वास्तवमा राज्यको विखण्डन, विभक्त वा विभाजनको निम्ति जिम्मेवार थिए। उत्तरी राज्य इसरायल अन्तमा असुरमा बन्दुवामा वा कैदमा जानेछन् र दक्षिणी राज्य यहुदा बाबेलको बन्दुवामा कैदमा जानेछन्। मित्र, जब हामी यो खण्डहरूमा एकपछि अर्को राजाहरूको बारेमा पढ्छौ त दोधार पढ्छौ, अलमल हुन्छौ। तपाईँ यो कुरामा सोच्न बाध्य हुनुहुन्छ, यो राजा उत्तरी राज्यको हो या दक्षिणी राज्यका हुन्, या यो राजा असल छन् या खराब। मित्र, यदि तपाईँ राम्ररी ध्यानपूर्वक अध्ययन गर्नुभए तपाईँ थाहा पाउनुहुनेछ, उत्तरी राज्य इसरायलका प्रत्येक राजा खराब र दुष्ट थिए। त्यति धेरै राजाहरूमध्ये एकजना पनि असल राजा थिएनन्। मित्र, खराबको मेरो मतलब शारीरिक तवरमा होइन, तर आत्मिक तवरमा भन्न खोजेको हुँ। तिनीहरू परमेश्वरबाट टाढा गएका अधर्मी राजाहरू थिए, अनि उही समयमा तिनीहरूको कार्य दुष्ट थियो। दक्षिणी राज्य यहुदामा खालि 8 राजाहरू थिए 200 वर्ष अवधिसम्ममा, जसलाई असल राजा भन्न सकिन्थ्यो, अनि बाँकी राजाहरू चाहिँ खराब राजाहरू थिए। यो इसरायलको इतिहासमा कालो धब्बा हो। मित्र, इसरायलको रेकर्डलाई कुन कुराले यति धेरै उजाड बनाइदिन्छ, आशाहीन बनाइदिन्छ भने, यी मानिसहरूसँग स्वर्गीय बाटोको प्रकाश पाएका थिए। तिनीहरूले परमेश्वरबाट सत्यताको ज्योति पाएका थिए, जसले गर्दा तिनीहरूको उत्तरदायित्व झन ठूलो थियो, अझ विशाल थियो। तपाईँलाई थाहा छ किन यहुदाको राज्यको दुई भागमा विभाजन भयो। सुलेमानलाई उचित रूपमा राज्यको प्रशासन चलाउन परमेश्वरले बुद्धि र ज्ञान दिनुभएको थियो, तर यो स्पष्ट छ कि त्यो बुद्धि उसको आफ्नो व्यक्तिगत जीवनमा प्रवेश गरेन। यो स्पष्ट छ कि सुलेमानसँग आत्मिक बुद्धि र ज्ञान बोध थिएन। उसले केही विशेष आधारभूत विषय, नियम, सिद्धान्तहरू र धारणाहरूको बुझेका थिए जुनले उसलाई अति नै बुद्धिमानी शासक बन्न योग्य बनाए, तर जुन उसको व्यक्तिगत जीवनमा प्रवेश गरेन। निश्चय नै उसको आत्मिक बुद्धि र ज्ञान बोध थिएन। उसको शासनको आरम्भमा नै तपाई देख्नुहुन्छ कि उसको वास्तवमा कति पनि झुट्टा धर्महरूको उखेली पठाएनन्, तोडेनन्, नष्ट गरेनन्। शुरूमा जब तिनी सिंहासनमा आए त्यहाँ प्रतिमा पूजा थियो र उसले यसको बारेमा आफ्नो आँखा बन्द गरे। उसले यसको विरूद्धमा कुनै पनि विशेष र सकारात्मक कदम उठाएनन्। त्यसपछि तिनी त्यस्ता कुरामा व्यस्त हुन्छन् जुनले समृद्धताको सम्पन्नताको सूचित गरेको थियो। उसले जहाजहरू, बाँदरहरू, मजुरहरू, हात्ती दाँतहरू ल्याउन अरू राष्ट्रहरूमा पठाउँथे। हजुर, बाँदरहरू र मजुरहरू राख्ने काममा विशेष कुनै गल्ती छैन, तर तपाईँ परमेश्वरको साक्षी हुनलाई बोलाइनु भएको छ, उहाँको निम्ति गवाही हुन बोलाइएको छ। तर त्यस्ता कुराहरूको मात्र समय खर्च गरिन्दछ भने त्यो गलत कुरा हो। सुलेमानसँग निश्चय नै कमी कमजोरी थियो। हितोपदेश पुस्तकले सुलेमानको बुद्धिको प्रकट गर्दछ, तर उपदेशकको पुस्तकले उसको मूर्खताको प्रकट गर्दछ। तपाईँ इतिहासहरूको पुस्तकमा सुलेमानको वा उसको पिताको असफलताको पाउनुहुने छैन, देख्नुहुने छैन। मित्र, दुई इतिहासका पुस्तकले राजाहरूको पुस्तकहरूको जस्तै उही एउटै विवरणको उल्लेख गर्दछ, केवल एक भिन्नता सिवाय। त्यो भिन्नता हो, राजाहरूको पुस्तकमा तपाईसँग मानिसको दृष्टिकोण छ, त्यहाँ इतिहास दिइएको छ, तर इतिहासको पुस्तकहरूले चाहिँ परमेश्वरको दृष्टिकोणको दिन्छ। परमेश्वरले दाउदलाई क्षमा दिनुहुन्छ, अनि जब परमेश्वरले उसलाई क्षमा दिनुभयो, उहाँले उसको पापहरूको मेटिदिनुभयो। परमेश्वरको दृष्टिकोणबाट लेखिएकोले इतिहासहरूको पुस्तकमा पापको उल्लेख छैन, तर परमेश्वरले राजाहरूको पुस्तकमा मानिसहरूले देखुन् भन्नको खातिर राख्नु भएको छ। त्यही तरिकामा परमेश्वरले सुलेमानको असफलता, पतनको क्षमा दिनुभयो र उसको पापहरू इतिहासको पुस्तकमा लेखिएको छैन। राजाहरूको पुस्तकमा हामी सुलेमानको कमजोरीहरू देख्छौ, दुर्बलताहरूको देख्छौ। उसले धेरै पत्नीहरू थुपार्न आरम्भ गरे। परमेश्वरले कहिले पनि बहुविवाहको मंजूर गर्नुभएको छैन र उहाँको क्रोध त्यसको विरूद्धमा थियो। चाखलाग्दो कुरा यो छ कि अनैतिकता र झुट्टा धर्महरू सधैँ साथसाथै जान्छ। प्रेरित युहन्नाले यसको ख्रिस्टियनहरूको निम्ति स्पष्ट पारे जब तिनले पहिलो युहन्ना 1:6 भने, यदि हामी भन्छौ कि परमेश्वरसँग हाम्रो संगति छ र अन्धकारमा हिँड्छौं भने त हामी ढाँट्छौ र सत्यतामा चल्दैनौं। मित्र, यदि तपाईँ पापमा हुनुहुन्छ भने तपाईँ परमेश्वरलाई सेवा गर्न र उहाँसँग संगति गर्न सक्नुहुन्न। तपाईँ वरिपरिका मानिसहरूलाई मूर्ख बनाउन सक्नुहुन्छ, तर परमेश्वरलाई मूर्ख पार्न सक्नुहुन्न र उहाँले सबै कुरा जान्नुहुन्छ। सुलेमानको जीवनमा महान असफलताहरू र पतनहरू थियो। शास्त्रमा दुईजना मानिसहरू छन् जसले महान महत्वपूर्ण अवसर पाएको थियो, एक सुलेमान, अर्को सिम्सन। यी दुई मानिसहरूले परमेश्वरलाई नराम्रो गरी लत्याए। उपदेशक 2:17 सुलेमान भन्छन्, यसैले मैले जीवनलाई घृणा गर्न लागे, किनभने संसारमा गरेको हरेक काम मेरो निम्ति दुःख रहेछ, किनकि सबै कुरा व्यर्थका र बतासलाई खेदेको जस्तो मात्र रहेछ। सुलेमानको महिमा ढलिजाने महिमा थियो। हाम्रो प्रभुले भन्न सक्नुभयो, सुलेमान आफ्नो सम्पूर्ण शान र महिमामा क्षणमै बिति गयो। म तपाईँलाई भनौं, यो संसारको धन सम्पत्ति र उपलब्धिहरू बिति जानेछन्, ढलिजाने महिमा हुन्। अमित्र, हामीले देख्यौं सुलेमानको पापको कारण राज्यको दुई भागमा विखण्डन विभाजन। यो 13 देख्छौं यरोबामको झुट्टा वेदीको विरूद्ध अगमबाडी। हामी थाहा पाउँछौ कि यरोबाम जो उत्तरी राज्य इसरायलको सिंहासनमा राजाको रूपमा आए थिए, उसलाई परमेश्वरको सेवा गर्ने अवसर दिइएको थियो। तैपनि उसको डर यो थियो कि उत्तरको 10 कुलहरू यरूसलेममा आराधना गर्न फर्किजानेछन्। यसले गर्दा हुन सक्छ फेरि राज्य पुनः संगम वा एकत्रित वा मिल्न सक्छ, र यरोबाम चाहन्थे कि यस उत्तरी राज्यलाई अलग्गै राख्न। त्यसकारण यरोबामले इसरायलीहरूको निम्ति आराधना गर्न, पूजा गर्न त्यहाँ दुई सुनका बाछाहरूका प्रतिमाहरू एक बेतेलमा र अर्को सामरियामा खड़ा गरिदिए। पहिलो राजा 13:1-2 भनिएको छ, जसै यरोबाम वेदीको नजिक बलिदान चढ़ाउनलाई उभिरहेका थिए, तब परमेश्वरको एकजना परमप्रभुको वचन लिएर यहुदाबाट बेथेलमा आए। उनले परमप्रभुको वचनद्वारा त्यस वेदीको विरूद्धमा कराएर यसो भने, हे वेदी वेदी, परमप्रभु यसो भन्नुहुन्छ, दाउदको घरानामा योसिया नौ भएको एउटा छोरो जन्मनेछ, त्यसले यहाँ बलिदान चढ़ाउने डाँडा डाँडाका थानका पुजारीहरूलाई तमाथि नै बलिदान चढ़ाउनेछ र तमाथि मानिसका हड्डी जलाउनेछ। यहाँ हामी देख्छौ कि परमेश्वरको अगमवक्ताले झुट्टा वेदीको विरूद्धमा अगमबाड़ी गरे, यो भन्दै कि परमेश्वरले एक व्यक्ति खड़ा गर्न गइरहनु भएको थियो जसले त्यस्ता वेदीहरू भत्काउनेछ, तोड्नेछ। अनि यस विशेष बिन्दुबाट करिब 300 पछिबाट वा 300 वर्ष पछिबाट त्यो वेदी भत्काउने व्यक्ति आउनेछ जसको नाउँ योसिया हुन्। तिनी यो कामको पूरा गर्न खड़ा हुनेछन्। 3-4 पदमा भनिएको छ, त्यही दिन परमेश्वरका जनले एउटा यस्तो चिन्ह दिए, परमप्रभुले घोषणा गर्नुभएको चिन्ह चाहिँ यही हो, वेदी दुई फ्याक गरी भत्कनेछ र त्यसमाथि भएको खरानी चाहिँ बाहिर खन्याइनेछ। जब परमेश्वरको जनले बेथेलका वेदीको विरूद्धमा कराएर भनेको कुरा राजा यरोबामले सुने, तब तिनले वेदीबाट आफ्नो हात पसारेर भने, त्यसलाई पक्र। तर उनीतिर पसारेको यरोबामको हात झट्टै सुकिहाल्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेन। जब यो अगमवक्ताले अगमबाड़ी गरे, तब यरोबाम बलिदान चढ़ाउनलाई वेदीको नजिकमा उभिएका थिए। जब अगमवक्ताले आफ्नो अगमबाड़ी बोल्ने काम सिध्याए, यरोबामले उसको विरूद्ध हात उठाए। अर्को शब्दमा, अगमवक्ता कहाँ हात औल्याएर पक्रने आदेश दिए, जब उसले आफ्नो हात औल्याएको मात्र के थिए, उसको हात तुरन्तै सुक्यो, मतलब तिनी पक्षघाती व्यक्ति भए। 5-7 पदमा भनिएको छ, परमप्रभुको वचनद्वारा परमेश्वरको जनले दिएको चिन्ह अनुसार वेदी पनि दुई फ्याक गरी भत्कियो र खरानी बाहिर खन्याइयो। तब राजाले परमेश्वरको जनलाई भने, परमप्रभु तपाईँका परमेश्वरलाई मेरो हात फेरि जीवका त्यौं पारिदिन अन्तर्विन्ती गरिदिनुहोस्। यसैले तिनले चाहे झै परमेश्वरका जनले परमप्रभुलाई अन्तर्विन्ती चढ़ाए र राजाको हात अघि जस्तै जीवको त्यौं भयो। राजाले परमेश्वरको जनलाई भने, मसँग मेरो घरमा आउनुहोस् र केही खानुहोस् र म तपाईँलाई केही कोसेली टक्र्याउनेछु। राजाले आफ्नो व्यवहारको तुरन्तै बदले र परमेश्वरको अगमवक्तालाई आफ्नो हात ठिक गरिदिन विन्ती गर्दछन्, अनि राजाको हात निको भयो अनि त्यसको निम्ति उसलाई घरमा लगेर इनाम दिन चाहन्छन्। 8-10 पदमा भनिएको छ, तर परमेश्वरको जन जसले राजालाई जवाब दिए, तपाईँले मलाई आफ्नो आधै सम्पत्ति दिनु भए तापनि म तपाईँसित जाने छैन, न त यहाँ रोटी खानेछु वा पानी पिउनेछु, किनभने परमप्रभुको वचनले मलाई यो आज्ञा गरेको छ, तैले त्यहाँ रोटी नखानु अथवा पानी नपिउनु र त आएको बाटो फर्केर नजानु। यसकारण उनी अर्कै बाटो भएर गए र उनी बेथेलमा आएको बाटो भएर फर्केनन्। मित्र, परमेश्वरको जन वा सेवक दुष्टता र प्रतिमा पूजासँग सम्झौता गर्ने छैन। यो अति नै महत्वपूर्ण उल्लेखनीय कुरा छ। मेरो क्रिस्चियन मित्र, धेरै विश्वासीहरू आज त्यस्ता संस्थाहरूलाई सहायता गरिरहेका छन् जसको सिद्धान्त शिक्षा शास्त्र आधारित छैन। हामीले निश्चय नै प्रभुको कामको निम्ति दिन सक्छौ, सहायता गर्न सक्छौ अनि दिनुपर्छ, तर हामीले यो पनि जाँच गर्नुपर्छ कि हामी कसलाई दिइरहेका छौं। यो महत्वपूर्ण कुरा हो। तपाईँ कसलाई र कसरी आफ्नो सहायता दिनुभयो, त्यस कामको निम्ति सम्पूर्ण लेखा माग्नुहुन्छ। तपाईँ र म रहेको दिन खराब दुष्ट दिनहरू हुन्। यरोबामको दिन पनि खराब दुष्ट दिनहरू थिए र यो अगमवक्ता त्यस राजासँग बस्दैनन् र खाँदैनन्, न तिनले इनामको स्वीकार नै गर्छन्। तिनले पूर्ण रूपमा राजासँग संलग्न हुने कामको निम्ति अस्वीकार गर्छन्। तर यदि हामी निम्न पद 11-32 देख्छौं भने थाहा पाउँछौ कि त्यस परमेश्वरको अगमवक्तालाई अर्को अगमवक्ताद्वारा साह्रै नराम्रो गरी धोका दिइयो। उसलाई परमेश्वरप्रति अनज्ञाकारितातिर डोर्याइयो र त्यसको अति नै खराब नतिजा उसले परिणामको भोगे। यद्यपि त्यो अगमवक्ता प्रतिमा पूजक राजासँग होशियार भएर योग्यता पनि उसलाई त्यो मानिसद्वारा धोका दियो जसले दावी गर्दथे कि तिनलाई सिधै परमेश्वरद्वारा त्यस अगमवक्तासँग खानपान गर्न आज्ञा गरिएको थियो, अनि त्यो अगमवक्ता त्यस अगमवक्ताको घरमा गएर खानपान गरे र परमेश्वरको आज्ञा उल्लंघन गरेकोले गर्दा परमेश्वरको क्रोध तिनीमाथि पर्यो र यहुदा आफ्नो घरतिर जाँदै गर्दा एक सिंहले त्यसलाई मार्यो। मित्र, तपाईँ र म त्यस्तो दिनमा रहेका छौं जब परमेश्वरको मण्डली आज संसारको कुराहरूमा फँसेको छ र सबै प्रकारका सम्झौताहरू बनाउँछ। यो सामर्थ्य परमेश्वरको नाकमा गन्ध फोहोर हो। तपाईँ र म रहेको दिन पनि धेरै क्षेत्रमा यरोबामको दिन जस्तै छ र हामीले उही किसिमको होशियार सावधानहरू आत्मिक बोध र ज्ञानको अभ्यास गर्नुपर्छ जुन त्यो परमेश्वरको अगमवक्तालाई पनि आवश्यक थियो। सायद तपाईँ सोच्नुहुँदो हो, त्यो परमेश्वरको अगमवक्तासँग जुन अनुभव यरोबामले पाएथे त्यसले उसलाई परिवर्तन गर्यो। उसका हातहरू सुकेका थिए तर फेरि ठिक पारे, चंगाई गरे। के तपाईँ सोच्नुहुन्छ कि तिनी बदलिए, परिवर्तित भए? 33 र 34 पदमा भनिएको छ, त्यसपछि पनि यरोबामले आफ्ना दुष्ट चालहरू त्यागेनन् तर डाँडा डाँडाहरूमा भएका पूजा गर्ने थानहरूका निम्ति तिनले सबै थरीका मानिसहरूबाट पुजारीहरू नियुक्त गरे। पुजारीहरू हुन चाहने कुनै पनि मानिसलाई डाँडाका थानहरूका निम्ति तिनले नियुक्त गर्थे। यरोबामको घरानाको पाप यही थियो जसले गर्दा त्यसको पतन भयो र पृथ्वीबाट त्यसको सर्वनाश भयो। मित्र, जुनको दण्ड फेरि तिनीमाथि चाँडै पर्न गइरहेको छ। त्यसपछि हामी पहिलो राजा 14 अध्यायतिर पनि बढ़ौं। यस 14 अध्यायमा यो कुराको उल्लेख हुँदै आरम्भ हुन्छ, यरोबामले आफ्नो पत्नी अगमवक्ता अहिया कहाँ आफ्नो छोरा के हुनेछ सो कुरा सोधपूछ गर्नलाई पठाए जो सिकिस्त बिरामी अवस्थामा थिए। अहियाद्वारा परमेश्वरले उत्तर दिनुभयो कि बच्चा मर्नेछ। त्यति मात्र होइन, त्यसको अतिरिक्त उसले यरोबामको परिवारमाथि परमेश्वरको दण्डको सम्बन्धमा अरू अगमबाड़ी दिन्छन् अनि हामी देख्छौ परमेश्वरले यरोबाममाथि दण्ड दिनुहुन्छ। 7 र 8 पदमा भनिएको छ, गएर यरोबामलाई भन्, परमप्रभु इसरायलका परमेश्वर यसो भन्नुहुन्छ, मैले तलाई मानिसहरूबाट खड़ा गरे र मेरो प्रजा इसरायलहरूमाथि एउटा अगुवा तुल्याए। मैले दाउदको घरानादेखि राज्य खोसेर तलाई दिए तर त चाहिँ मेरो दास दाउद जस्तै भएको छैनस्, जसले मेरो दृष्टिमा जे असल छ त्यही मात्र गर्दै मेरो आज्ञा पालन गर्यो, आफ्नो सारा हृदयले मलाई पछ्यायो। मित्र, देख्नुभयो, दाउद दुवै राष्ट्रका राजाहरूको निम्ति अबदेखि यता मानदण्ड मानक स्तरका आधार थिए। यरोबाम दाउद जस्तो परमेश्वरको दृष्टिमा हिँडेनन् र परमेश्वरले उसलाई हटाउनेछन् जुन कुरा अहियाद्वारा भनिएको थियो र त्यही नै यो मानिसको जीवनमा घटेथ्यो। 19 र 20 पदमा भनिएको छ, यरोबामको राज्यकालको अरू घटनाहरू र तिनका युद्धहरू र तिनले कसरी राज्य गरे ती इसरायलका राजाहरूको इतिहासको पुस्तकमा लेखेका छन्। तिनले 22 वर्ष राज्य गरे र त्यसपछि तिनी आफ्ना पितृहरूसित सुते अनि तिनी पछि तिनका छोरा नादाब राजा भए। मित्र, फेरि अर्कोतिर देख्छौ, दक्षिणी राज्य यहुदा पनि रहबमको राजत्व मुनि शासनकाल मुनि सत्य विश्वास त्यागमा लागे। सायद तपाई सोच्नुहुँदो कि दक्षिणी राज्य यहुदा त रहबमको नेतृत्वमा राम्ररी चल्नेछ, आत्मिकतामा चल्नेछ, परमेश्वरको भय र धार्मिकताको बाटोमा चल्नेछ। तर मित्र, त्यसो भएन। तिनीहरू पनि प्रतिमा पूजातिर दुष्टतातिर लागे, जीवित र सत्य परमेश्वरलाई त्यागेर। 25 देखि 27 पदमा भनिएको छ, रहबमका राजकालको 5 वर्षमा मिश्र देशका राजा सिसकले यरूसलेममा आक्रमण गरे। उनले परमप्रभुको मन्दिर र राजाको राजमहलका दामी दामी चीजहरू लुटेर लगे। उनले सुलेमानले बनाएका सुनका ढालहरू समेत जम्मै कुरा लगे। यसैले राजा रहबामले तिनका सट्टामा काँसाका ढालहरू बनाएर राजमहलको मूल ढोकामा रक्षा गर्ने रक्षकहरूको अफिसरहरूको जिम्मामा दिए। वृद्ध रहबम अहिले पतन हुन बिस्तारै आरम्भ गरिरहेका छन् तर पछाडि हट्न चाहँदैनन्। जब मिश्रीहरूले सुनका ढालहरू जप्त गरेर लगे, उसले त्यसको प्रतिस्थापनमा तामाका ढालहरू बनाए। 30 पदमा भनिएको छ, रहबम र यरोबामका बीचमा निरन्तर युद्ध भइरह्यो। त्यसपछि अन्तिम हामीसँग रहबमको मृत्युको रेकर्ड छ। 31 पदमा भनिएको छ, रहबम आफ्ना पितृहरूसित सुते र तिनीहरूसित तिनी दाउदको शहरमा गाडे। तिनकी आमाको नाउँ नामा थियो, तिनी एक अमोनी थिइन्। तिनी पछि तिनका छोरा अबिया राजा भए। मित्र, बाँकी राजाहरूको बारेमा हामी निम्न पदहरूमा निम्न अध्ययनमा निरन्तर अध्ययन गर्नेछौ। दुवै राज्यका राजाहरूको बारेमा, उत्तरी राज्य इसरायल र दक्षिणी राज्य यहुदाको बारेमा। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
यो खुसीको दिन, यो आशाको दिन हो, यो उत्सवको दिन, यो जय ध्वनि मानवको लागि हो। यो क्रिसमसको दिन, यो खुसीको दिन, यो आशाको दिन हो, यो उत्सवको दिन, यो जय ध्वनि मानवको लागि हो।
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।